आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
झरी दिदा आँसु मेरो, दुखी दिदा तना,
आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, तपाईहरूलाई यादै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन नयाँ नियमको कलासियहरूलाई लेखिएको पाउलको पत्रबाट देखिरहेका छौं। अनि यो पनि म आशा गर्दछु कि तपाईहरूले यस पत्रबाट धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। अनि यो पनि आशा गर्दछु कि आफूले उठाएका आशिषहरू साथै सुझावहरू छन् भने पनि हामीलाई अवगत गराउनुहुनेछ। त आउनुहोस् हामी छोटो प्रार्थना गरौं र यो वचन अध्ययनलाई आरम्भ गरौं। धन्यवाद छ प्रभुजी यो सुन्दर समयको लागि र यो विशेष गरेर महान अवसरको लागि कि हामी तपाईँको वचनबाट देख्न सक्छौ, अध्ययन गर्न सक्छौ, मनन गर्न सक्छौ, आफैलाई त्यस वचनको प्रकाशमा हेर्न सक्छौ र आफैलाई सोच्याउन सक्छौ, आत्मिक खोराक, आत्मिक शक्ति पाउन सक्छौ। धन्यवाद छ प्रभु आफ्नो अनुग्रहद्वारा यो कार्यक्रम हामी सबैलाई दिनुभएको लागि। प्रार्थना छ यस कार्यक्रमलाई आशिष दिनुहोस्, पवित्र आत्मा हामी सबैलाई बुझ्ने ज्ञान र मन दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रिष्टको महान र पवित्र नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले कलसी तीन अध्याय पद तीनदेखि एघार पदसम्मबाट वचन देखिरहेका थियौं। विश्वासीहरूको जीवन यापन पवित्र हुनुपर्छ। आज हामी त्यही विषयबाट तीन अध्याय बाह्रदेखि चौबिस पदबाट देख्नेछौ। परमेश्वरका चुनिएका, आजको हाम्रो विषय हुनेछ परमेश्वरका चुनिएका। अमित्र, यो चुनाव इलेक्सनको विषयको बारेमा त्यहाँ धेरै नै बहस र तर्क भइरहेको छ। खास विषय यो हो कि यदि तपाईले ख्रिस्टमा विश्वास गर्नुभएको छ भने तपाईले यो नयाँ पोसाकमा हुनुहुन्छ र तपाईँ एकजना चुनिएको जन हुनुहुन्छ, इलेक्टेड जन हुनुहुन्छ। पाउलले उल्लेख गरेका यी कुराहरू यदि तपाईँका जीवनमा छन् भने तपाईँ चुनिएका मध्ये एकजना हुनुहुन्छ। म यसको बारेमा अरू कुरा बढाउने छुइनँ र न यसको बारेमा तर्क नै गर्नेछु, तर तपाईँ प्रभुमा भरोसा र विश्वास गर्ने जन हुनुहुन्छ भने म यो तपाईँलाई निश्चय दिलाउन सक्छु कि तपाईँ चुनिएको जन हुनुहुन्छ। परमेश्वरका चुनिएका येशू ख्रिष्टको धार्मिकतामा पहिरहेका हुन्छन्। पाउलले यस खण्डमा उल्लेख गरेका पोषक पहिराईहरू वास्तवमा पवित्र आत्माका फल हुन्। तपाईँ र म यिनीहरूलाई हाम्रो जीवनहरूमा उत्पादन गर्न सक्दैनौ। ख्रिष्टमा हामीसँग भएको अद्भुत स्थानको बारेमा र उहाँमा हामीसँग भएको उच्च बोलावटको बारेमा हामीले सोच्दछौ, हामी आफैले आफैलाई निहालेर हेरेर यो कुराको महसुस गर्नुपर्छ कि हामी कमजोरी निर्बल छौ, हामी शक्तिहीन छौ र यी फलहरूको धारण गर्न अपनाउन असमर्थ अयोग्य छौ। सुलेमानको श्रेष्ठ गीतमा भएको दुल्लीको झै उही स्थानमा छौ, तिनलाई शान्तिको चुम्बनले चुम्बन गरिएका थिए। शान्ति वा मिलाप
परमेश्वरसँग बनाइएको छ मित्र। उहाँले हामीलाई चुम्बन गर्नुभएको छ र हामीलाई भन्नुभयो कि हाम्रा पापहरू ख्रिष्टमा क्षमा दिइसकिएका छन्। ओ यो कस्तो अद्भुत कि शान्ति र मिलाप परमेश्वरसँग बनाइसकिएको छ, हाम्रो मिलाप भइसकेको छ। ख्रिष्टले हामीलाई मिलापमा ल्याइसक्नु भएको छ, शान्तिमा ल्याइसक्नु भएको छ। हामी कति पनि अब परमेश्वरको क्रोध मुनि छैनौ, हामीमा दण्डको आज्ञा छैन, हाम्रा पापहरू ख्रिष्टमा क्षमा भइसकेका छन्। के यो अद्भुत कुरा होइन र? तर हामी परमेश्वरको सन्तान भए तापनि अझै कहिले कहीँ पाप गर्दछौ। इमानदारी पूर्वक भन्दाखेरि त्यहाँ धेरै मानिसहरू छन्, धेरै झुन्डहरू छन्, जसले दावी गर्दछन् कि तिनीहरू अति नै धेरै आत्मिक छन्, अति नै धेरै पवित्र छन्। मित्र, हामी इमानदारी हौ, पाखण्डपन परमेश्वरको दृष्टिमा असल ग्रहण योग्य छैन। हामी कमजोरी छौ अझै, हामीमा पुरानो मनुष्यत्व, पुरानो स्वभावको जाङहरू, खियाहरू अझै छ। र यसको मतलब यो होइन कि मैले हाम्रा जीवनका ती पुरानो स्वभावहरूलाई, पापहरूलाई बढाउ गरेको, त्यसलाई बढाउ चढाउ गरेको, होइन। तर हामीले ती कुराहरूको पवित्र आत्माको शक्तिद्वारा, परमेश्वरको वचनको शक्तिद्वारा, अगुवाईद्वारा निपटाउन कोसिस गर्नुपर्छ। हामी परमेश्वरको सन्तान भए तापनि कहिले कहीँ हामी पाप गर्दछौ। त्यसपछि हामीले यस कुराको याद गर्नुपर्छ कि उडौ पुत्र आफ्नो पिता र आफ्नो घरबाट टाढाको देशमा भौतारी गए, अनि त्यहाँ पापमा, विलासितामा र मोज मजामा रहे, र आफ्नो सारा अंशका पैसा उडाए, र आखिरमा उसले धेरै दुःख पाए, र उनी आफ्नो घरमा वापस फर्किआए, र उसको पिताले उसलाई टाढैबाट आइरहेको देखे र कुदेर आफ्नो छोरालाई के गरे तपाईँलाई थाहा छ? अंगालो मारेर चुम्बन गरे। मित्र, त्यो क्षमाको चुम्बन हो, माफको चुम्बन हो, जुन परमेश्वर आफ्ना सन्तानहरूलाई दिनुहुन्छ जसले आफ्ना कमजोरीहरूको, आफ्ना दुर्बलताहरूको मान लिन्छन्, स्वीकार गर्दछन्। हामी त्यस असहाय दुल्लीको स्थितिमा छौं जसले सुलेमानको श्रेष्ठ गीतमा भन्छन्, मलाई खिच्नुहोस्, मलाई नजिकै खिच्नुहोस्। ख्रिष्टमा मसँग भएको यो अद्भुत स्थानको म प्राप्त गर्न अयोग्य छु मित्र, म आफै स्वयंले यो गर्न सक्दिन। त्यसकारण तपाईँ र म आफैलाई उहाँमा सुम्पिएको पाउनुपर्छ र सुम्पिनु पर्दछ, आफैलाई उहाँ कहाँ अर्पण गर्नुपर्दछ, समर्पण गर्नुपर्दछ। त्यहाँ नै परमेश्वरको आत्माले आफ्नो चालिनुहुन्छ र आत्मामा हिँड्न हामीलाई योग्य बनाउनुहुन्छ। यहाँ उल्लेखित कोमल माया चाहिँ दयाको हृदय हो। आज यो संसार कति निर्दयी छ। पाउल भनिरहेका छन् कि विश्वासीहरूको नातामा हामीसँग हाम्रा वरिपरि रहेका अन्य मानिसहरूसँगको सम्बन्धमा दयाको हृदय हुनुपर्छ। दोस्रो कुरा उल्लेख छ दया। दया यो शब्दले चाहिँ हितकारी हुने विचारको बोक्दछ। यसको मतलब अरूहरूप्रति मददगार, सहायक हुनु हो। मनको नम्रता भनेको चाहिँ विनय हो। म सधैँ भन्ने गर्छु कि विनयको मतलब कमजोरी होइन, यो कुराको ध्यान दिनुहोस्। पाउले यहाँ भनेको मनको नम्रताको चाहिँ, उसले मनको नम्रताको बारेमा जोड़ दिइरहेका छन्। दीनता यहाँ चाहिँ जोड़ आत्माको दीनता हो। सहनशीलताको ग्रीक शब्द हो माक्रोथुमिया, जुनको अर्थ हो हामी कुनै संग वा क्रिस्टियन भाइहरूसँग कुनै कुराहरूको विषयमा बिना सोच विचारै झट्टै तत्कालै दिमाग तताउनु हुँदैन वा इन्साफ गर्नु हुँदैन भनिएको छ। यसकारण परमेश्वरका चुनिएका पवित्र र प्रियजनहरूले झैं कोमल मायाहरू, दया, मनको नम्रता, दीनता, सहनशीलतालाई धारण गर। अनि तेह्र पदमा भन्छन्, कसैले कसैको विरोधमा दोष दिने केही कुरा छ भने एक अर्कालाई सही देऊ र एक अर्कालाई क्षमा गर, जसरी ख्रिस्टले तिमीहरूलाई क्षमा गर्नुभयो उसरी नै तिमीहरूले पनि क्षमा गर। मित्र, यो कुरा आज हामी धेरै विश्वासीहरूले बुझ्न अति नै धेरै आवश्यक छ। हामी सहनशील, क्षमाशील हुनुपर्छ। हामीले अरूहरूको कमी कमजोरीहरूको सहनु र क्षमा दिनुपर्छ। कारण यो हो कि ख्रिस्टले पनि हामी पापी छँदा नै हामीलाई सहनुभयो, र सबभन्दा ठूलो कुरा त हाम्रा पापहरूको क्षमा दिनुभयो। 14 र 15 पदमा भनिएको छ, तर यी सबै कुराहरूभन्दा बढी प्रेमलाई धारण गर, जो सिद्धताको बन्धन हो, अनि परमेश्वरको शान्तिले तिमीहरूका हृदयहरूमा राज्य गरोस्। यसैका निम्ति तिमीहरू पनि एउटै शरीरमा बोलाइएका छौ, अनि तिमीहरू धन्यवादी हौ। मित्र, प्रेमको धारण गर, यस पदहरूमा हामीसँग आत्माका दुई फलहरू छन्, प्रेम र शान्ति। परमेश्वरको शान्तिले हाम्रा हृदयहरूको शासन गर्नुपर्दछ, मात गर्नुपर्दछ। भनिएको छ सोह्र पदमा, ख्रिष्टको वचनले तिमीहरू भित्र प्रशस्त गरी बास गरोस्। भजन, स्तुति, गान र आत्मिक गीतद्वारा सारा बुद्धि सहित एक अर्कालाई सिकाऊ र सम्झाऊ। अनुग्रह सहित आफ्ना हृदयहरूमा प्रभुको निम्ति गाऊ। त्यहाँ धेरै मानिसहरू छन् जो सिद्धान्त र विश्वासको दृष्टिकोणमा महान छन् र विश्वासमा मौलिकवादी बन्न चाहन्छन्। त्यो धेरै नै महत्वपूर्ण छ र म यस कुरामा अति नै धेरै जोड़ दिदछु। यी मानिसहरू प्राय गरी बाइबल अध्ययनहरूको प्रशंसा गरिरहेका सुन्ने गर्दछौ, तैपनि तिनीहरू बाइबल अध्ययनमा उपस्थित हुँदैनन्। तिनीहरू परमेश्वरको वचनको बारेमा अति नै कम ज्ञान राख्दछन्। भनिएको छ ख्रिष्टको वचन, प्रभु येशूले भन्नुभयो युहन्ना 15:3 पदमा, अहिले तिमीहरू मैले बोलेका वचनद्वारा शुद्ध भएका छौ। मित्र, आत्मिक शरीरलाई शुद्ध गर्ने शब्द भन्दा असल साबुन हो परमेश्वरको वचन। भनिएको छ ख्रिष्टको वचनले तिमीहरू भित्र प्रशस्त गरी बास गरोस्। मित्र, हामी परमेश्वरको वचनसँग परिचित हुनु पर्दछ। बाइबल तपाईँको निम्ति नयाँ अनौठो पुस्तक हुनु हुँदैन, जस्तो कि आज धेरै विश्वासी भनाउँदाहरूका निम्ति यस्तै भएको छ। अन्य कुराहरू तिनीहरूको निम्ति अति नै धेरै प्रचलित आम कुरा छ भने बाइबल चाहिँ अनौठो नौलो कुरा भएको छ। यो थुप्रै नै दयनीय कुरा हो। आगे भनिएको छ, भजन, स्तुति, गान र आत्मिक गीतद्वारा सारा बुद्धि सहित एक अर्कालाई सिकाऊ र सम्झाऊ। अनि अन्तिम खण्डमा भनिएको छ, अनुग्रह सहित आफ्ना हृदयहरूमा प्रभुको निम्ति गाऊ। मित्र, यद्यपि हामीले आफ्नो आवाजले गाउन नसके तापनि हामीले प्रभुको निम्ति हृदयहरूमा गाउनु पर्छ। अनि सत्र पदमा हामी देख्छौ, अनि वचनमा वा काममा तिमीहरू जे पनि गर्दछौ परमेश्वर र पितालाई उहाँद्वारा धन्यवाद चढाउँदै सबै कुरा प्रभु येशूको नाममा गर। मित्र, धन्यवाद चढाउँदै सबै कुरा प्रभु येशूकै नाममा गर्नुपर्दछ। 18 पदमा हामी देख्छौ, हे पत्नीहरू हो, तिमीहरू आफूलाई आफ्ना आफ्ना पतिको अधीनतामा सुम्प, किनकि प्रभुमा यो उचित छ। यो चाहिँ घर परिवारमा व्यवस्थाको उद्देश्यको लागि आज्ञा हो। यो पत्नी कुट्ने, पिट्ने, पतिको उत्पादन गर्ने कामको उद्देश्यको लागि होइन। म विश्वास गर्दछु कि परमेश्वर इरादा गर्नुहुन्छ पत्नीले त्यस्तो अविश्वासी पतिको अधीनता कहाँ आफैलाई सुम्पेको जसले तिनलाई सधैँ कुट्दछ र त्यस्तो काम गर्न आज्ञा गर्छ जुन परमेश्वरको आज्ञा र उहाँको इच्छाको विरूद्धमा छ र जुनले तिनको आफ्नो प्रभुसँग हिँडाइमा बाधा हाल्छ। मलाई लाग्दैन त्यस्तो पतिको अधीनतामा पत्नीले आफैलाई सुम्पेको प्रभु इरादा गर्नुहुन्छ। तर पत्नीले त्यस्तो पतिका आफैलाई समर्पण सुम्पिन सक्छ जसले तिनलाई माया गर्छ, तिनको भावनालाई कदर गर्दछ, तिनको विश्वासलाई कदर गर्दछ र हरेक कुरामा सान्त्वना र उत्साहको स्रोत हुन्छ। भनिएको छ, हे पत्नीहरू, तिमीहरू आफूलाई आफ्ना आफ्ना पतिको अधीनतामा सुम्प, किनकि प्रभुमा यो उचित छ। यो प्रेमको अधीनतामा पत्नीले सुम्पनु पर्छ। अनि आगे पद 19 भनिएको छ, हे पतिहरू, आफ्नी आफ्नी पत्नीलाई के गर, प्रेम गर र उनीहरूप्रति तिता नबन। यहाँ पौल पतिहरूलाई पनि आज्ञा दिन्छन् कि पतिहरूले पनि पत्नीहरूलाई प्रेम गर्नुपर्छ। अनि 20 पदमा भन्छन्, हे नानीहरू हो, सबै कुराहरूमा आफ्ना बाबु आमाको आज्ञा पालन गर, किनकि यसले प्रभुलाई साह्रै खुसी पार्दछ। बच्चाहरूले आफ्ना आमा बुबालाई अनि तिनीहरूको आज्ञा पालन गर्नुपर्छ। तिनीहरूका सम्पूर्ण जीवनभरि आमा बुबालाई आदर गर्नुपर्छ। चाहे हामी बच्चा हौ, चाहे हामी वयस्क हौ, चाहे हामी ठूलो व्यक्ति नै हौ, आमा बाबुलाई हामीले माया गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ, तिनीहरूको वास्ता ख्याल गर्नुपर्छ। यहाँ शास्त्रमा भनिएको छ, हे नानीहरू हो, यसमा सबै बच्चाहरू पर्दछन्, सबै कुराहरूमा आफ्ना आमा बाबुको आज्ञा पालन गर, किनकि यसले प्रभुलाई साह्रै खुसी पार्दछ। यो कुरा हामीले याद राखौ। अनि 21 पदमा भनिएको छ, हे बाबुहरू, आफ्ना छोरा छोरीलाई रिस नउठाऊ, नत्र उनीहरू निराश हुनेछन्। यहाँ आमा बाबुलाई पनि आज्ञा छ कि आफ्ना छोराछोरीहरूप्रति तिनीहरूको व्यवहार कस्तो हुनुपर्छ। अहिले पाउल पवित्रताको विषयबाट कामको रोजगारको विषयतिर सर्दछन्, उसले रोजगार वा नोकरीमा हुने सम्बन्धहरूको बारेमा छलफल गर्नेछन्, यानि मालिक र कर्मचारीको सम्बन्धको विषयमा। 22 पदमा भन्छन्, हे दासहरू हो, सबै कुराहरूमा शरीर अनुसार जो तिमीहरूका मालिकहरू छन् उनीहरूको आज्ञा पालन गर। मानिसहरूलाई खुशी पार्नेहरू झैं आँखाको अघि मात्र सेवा गर्ने होइन, तर परमेश्वरको डर मानेर हृदयको सच्चाई सहित गर। अर्को शब्दमा, आफ्नो आँखा खाली घडीमा मात्र नलगाऊ, आफ्नो आँखा ख्रिस्टमा लगाऊ। उहाँ नै एक हुनुहुन्छ जसलाई तपाईँ सेवा गरिरहनु भएको छ। त्यही नै तरिकामा तपाईँले आफ्नो काम धन्दा रोजगारको काम गर्नुपर्दछ। कहिलेकहीँ ख्रिस्टियनहरू प्रभुमा समर्पित विश्वासी हौ भनेर कुरा गर्दछन् र प्रभुले सेवा गर्न चाहन्छन्, तर तिनीहरू अल्छी खालका छन्। हामीसँग यहाँ अफिसमा एकजना केटा त्यस्तै प्रकारका थिए। ऊ खालि सधैँ मुखले मात्र बकबक गरिरहन्थ्यो, काम कति पनि गर्दैनथ्यो, तर उसले सोच्दथ्यो कि उनी समर्पित ख्रिस्टियन थिए। मित्र, यदि आफ्नो काममा अल्छी हुनुहुन्छ भने तपाईँ येशूप्रति समर्पित हुनुहुन्न। पाउले आफ्ना आँखा, आफ्ना मन, आफ्ना हृदय र आफ्ना सारा माया मोह प्रभु येशू ख्रिस्टमा केन्द्रित गरेका थिए। अनि पद 22 को अन्तिम खण्डमा भनिएको छ, तर परमेश्वरको डर मानेर हृदयको सच्चाईसित गर। यहाँ विचार मालिकलाई डराउनु होइन तर परमेश्वरलाई डराउनु हो, मालिकसँग डराउनु होइन तर परमेश्वरसँग डराउनु हो। अनि त्यस पदमा भनिएको छ, अनि जे पनि तिमीहरू गर्दछौ सो मानिसहरूको निम्ति होइन तर प्रभुका निम्ति गरे झै तन मनले गर। जब पाउल भन्छन् तन मनले गर, यसको मतलब हो हृदय भित्रबाट उत्साह र इमानदारी पूर्वक गर। यदि तपाईँले जुन सुकै काम होस् प्रभुको निम्ति उत्साहपूर्वक गर्नु भएन भने यो गलत कुरा हो। कुनै कुनै मानिसहरूले पत्र लेखेर मलाई सोध्छन्, यो काम गर्न मेरो निम्ति सही कुरा हो कि होइन, के त्यो फलना फलना स्थानमा जान मेरो निम्ति सही कुरा हो, मुनासिब कुरा हो। यहाँ तपाईँको निम्ति मापदण्ड छ, व्यवस्था छ, अनि जे पनि तिमीहरू गर्दछौ सो मानिसहरूको निम्ति होइन तर प्रभुका निम्ति गरे झैं तन मनले गर। यसले हरेक कुराको लागू गर्दछ। यदि तपाईँ चर्चमा उत्साहसँग जान सक्नु भएन भने म तपाईँलाई यही सल्लाह दिन्छु कि तपाईँ चर्च जान छोड्नुहोस्, नजानुहोस्, किनकि बिना उत्साह चर्च जाने काम बेकार छ, समयको बर्बाद अनि प्रभुलाई पनि अप्रसन्न पार्ने कुरा। भनिएको छ, जे पनि तिमीहरू गर्दछौ सो मानिसहरूको निम्ति होइन। हामी जे पनि गर्दछौ प्रभुको निम्ति गर्नुपर्छ, मानिसको निम्ति होइन। अनि यही कुरा सम्झेर हामी तन मनले काम गर्नुपर्दछ। हामी मानिसलाई खुशी पार्ने हुनु हुँदैन तर प्रभुलाई खुशी पार्ने हुनुपर्दछ। अनि 24 पदमा यहाँ भनिएको छ, यो कुरा जानेर कि प्रभुबाट तिमीहरूले पैतृक सम्पत्ति रूपी इनाम पाउनेछौ किनकि तिमीहरू प्रभु ख्रिस्टको सेवा गर्दछौ। मित्र, कति गम्भीर कुरा छ हामी धेरै ख्रिस्टियनहरूले सोच्नुपर्ने, याद गर्नुपर्ने। हुन सक्छ तपाईँले आफ्नो मालिकलाई रिपोर्ट दिनु नपर्ला, वा जब उनी अर्कोतिर फर्केको बेला तपाईँले गरिरहनु भएको कामको नदेख्ला तपाईँको बोसले, अनि सम्भवत तपाईँ उसको आँखा छलेर काम चोरी रहनु भएको होला। तर मित्र, याद राख्नुहोस्, प्रभुले देख्नुहुन्छ र तपाईँले उहाँलाई ती सारा कुराको उत्तर दिनुपर्नेछ, लेखा दिनुपर्नेछ। एक दिन तपाईँ उहाँमा हुनुहुन्छ र तपाईँ उहाँको हुनुहुन्छ, त्यसकारण तपाईँले आफ्नो जीवनको लेखा एक दिन उहाँलाई दिनुपर्नेछ। आज हामी धेरैले यो कुरा सोच्न आवश्यक छ। जबकि हामीले यहाँ पृथ्वीमा ख्रिस्टको प्रतिनिधित्व गरेकोले गर्दा उहाँले यो कुराको एक दिन सोध्न गइरहनु भएको छ कि हामी कति विश्वासयोग्य भएका थियौं। त्यहाँ धेरै मानिसहरू छन् जो नम्र छन्, तिनीहरूको बारेमा हामी त्यति धेरै जान्दैनौ, तर तिनीहरू आफ्ना काममा विश्वासयोग्य छन्, इमानदारी छन्। तिनीहरू आफ्ना मालिकप्रति विश्वासयोग्य भएका छन्, आफ्नो मण्डलीप्रति, आफ्नो परिवारप्रति र आफ्नो पास्टरप्रति विश्वासयोग्य छन्। अति नै कम मानिसहरू अनि तिनीहरूको बारेमा जान्दछन्। तर मित्र, तपाईँलाई यो भनौ, प्रभु तिनीहरूको बारेमा जान्नुहुन्छ, तिनीहरूले इनामको ग्रहण गर्नेछन् एक दिन। म सोच्दछु कि कोही कोही मानिसले पाउन गइरहेको इनामद्वारा त्यस दिन त्यस बेला हामी अति नै धेरै अचम्भित हुनेछौ। पद 24 को अन्तिम खण्डमा भनिएको छ, किनकि तिमीहरू प्रभु ख्रिस्टको सेवा गर्दछौ। यसले यहाँ पृथ्वीमा ख्रिस्टियन सेवा गरेको आकृतिको दृश्यको हाल छ। त्यो धेरै मानिसहरू छन् जो परमेश्वरको काममा अल्छी छन्। म भन्दछु कि अल्छीपना सिविकाको एक श्राप, यो चर्च, स्टाफहरूमा पाइन्दछ। धेरै मानिसहरू आफ्ना कामहरूमा काम चोरी गरिरहेका हुन्छन् किनभने कसैले पनि तिनीहरूलाई हेरिरहेको हुँदैनन्, देखिरहेको हुँदैनन्, कसैले पनि चियो गरिरहेका हुँदैन। हामीले यो कुराको याद गर्न आवश्यक छ कि हामी प्रभु येशूको सेवा गर्दछौ र हामीले उहाँलाई लेखा दिन गइरहेका छौं। अनि 25 पदमा भनिएको छ, तर जसले खराबी गर्दछ त्यसले आफूले गरेको खराबीको प्रतिफल पाउनेछ। जसले खराबीको गरेको छ त्यसले खराबीको प्रतिफल पाउनेछ अनि त्यहाँ पक्षपात हुँदैन। उहाँले हाम्रा जीवनहरूमा हरेक कुराहरूको सोझ्याउनुहुनेछ जुन हामीले यहाँ पृथ्वीमा हुँदा सोझ्याउँदैनौ, ठिक ठाक गर्दैनौ। त्यही नै बिल्कुल यसको अर्थ हो। परमेश्वरको सेवामा हुने कुरा महान अवसर हो मित्र। सन्डे स्कूलमा सिकाउने काम महान अवसर हो, तर यो नसोच्नुहोस् कि यसले तपाईँलाई केही विशेष जन बनाउनेछ। जब प्रभुले तपाईँलाई इन्साफ गर्नुहुनेछ, उहाँले तपाईँको विश्वास योग्यतामा इन्साफ गर्नुहुनेछ। त्यसको आधारमा सबैलाई त्यसरी नै इन्साफ गरिनेछ। परमेश्वर कुनै व्यक्ति विशेषको मुख हेरेर इन्साफ गर्नुहुन्न, उहाँ पक्षपाती हुनुहुन्न। मेरो मित्र, हामी जीवित ख्रिष्टमा जोडिएका छौं। ओ, यो कस्तो अद्भुत कुरा! म यसलाई आफ्नै सामर्थ्यले प्राप्त गर्न सक्दिन, तर उहाँ भन्नुहुन्छ कि उहाँले हामीलाई सहायता गर्न गइरहनु भएको छ। केवल म भित्र काम गरिरहने पवित्र आत्माले मात्र यो उच्च र पवित्र बोलावटको प्राप्त गर्न सक्नुहुन्छ। यो कस्तो बोलावट तपाईँ र मसँग छ? के त्यसले आज तपाईँलाई उहाँको सेवामा जोस र उत्साह दिँदैन? के यसले आज सेवकैमा तपाईँलाई बडो विश्वासयोग्य र इमानदारी बनाउँदैन?
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।